नमस्कार। एमनेस्टी इन्टरनेशनल नेपालको सहयोगमा तयार पारिएको कार्यक्रम मानवाधिकार संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। मानव अधिकारसँग जोडिएका विभिन्न विषयवस्तुमा केन्द्रित रहेर यो कार्यक्रम तयार पारिएको छ। म कार्यक्रम प्रस्तोता देवेन्द्र बस्नेत। आदरणीय श्रोता, यो कार्यक्रम देशभरका 17 एफएम रेडियोहरूबाट सुन्न सकिनेछ, साथै पोडकास्ट मार्फत पनि यो कार्यक्रम सुन्न सकिनेछ। आदरणीय श्रोता, मानवाधिकार शिक्षा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। यो कार्यक्रममा मानवाधिकारका विभिन्न सवालहरूको बारेमा चर्चा र विश्लेषण गर्नुका साथै विषय विज्ञ अधिकारवाहक व्यक्ति वा समुदायसँगको कुराकानी र छलफललाई हामी यो कार्यक्रममा समावेश गर्दछौं। कार्यक्रमको 6 अङ्कमा आज हामी आप्रवासी श्रमिकहरूको अधिकारका विषयमा केन्द्रित हुनेछौं। कार्यक्रममा पुनः यहाँहरूलाई स्वागत छ। आप्रवासी श्रमिक भन्नाले आफ्नो नागरिकता नरहेको देशमा पारिश्रमिक आर्जन हुने प्रकृतिको काममा संलग्न हुन लागेका वा गएर त्यहाँ कार्यरत वा त्यहाँबाट फर्किएका कुनै पनि व्यक्तिलाई जनाउँदछ। आप्रवासी श्रमिक तथा तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धिले आप्रवासी श्रमिकहरू पठाउने र स्वीकार गर्ने दुवै राष्ट्रले तिनीहरूको अधिकार संरक्षणका लागि विभिन्न उपायहरू अप्नाउने कुरा समेत सुनिश्चितता गरेको छ। आप्रवासी हुनुको कारण फरक फरक हुन सक्दछ, तर सामान्यतया गरिबी, असमानता, द्वन्द जस्ता परिस्थितिबाट बच्न वा राम्रो काम र शिक्षाको खोजीका लागि मानिसहरू आप्रवासी हुने गर्दछन्। कतिपयले त स्वच्छ वातावरण र राम्रो मौसम वा हावापानी भएको ठाउँमा बसोबास गर्न पनि स्वदेश छाड्ने गर्दछन्। आजको कार्यक्रममा हामी आप्रवासनको सकारात्मक प्रभाव, आप्रवासी श्रमिकहरूको अधिकार, आप्रवासीहरूको मानवाधिकार सम्बन्धी प्रचलित कानून, श्रमिकहरूको अधिकार संरक्षणमा सरकारहरूको दायित्व, आप्रवासी श्रमिकहरूले भोग्नु परेका समस्याहरूका बारेमा केन्द्रित हुनेछौ। यी विषयहरूमा केन्द्रित रहेर आप्रवासनबाट फर्केका आप्रवासीहरूको भोगाई पनि प्रस्तुत गर्नेछौ। आप्रवासनले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। परिवारहरूको आर्थिक उन्नति आप्रवासनको अर्को महत्त्वपूर्ण प्रतिफल हो। तथापि आप्रवासनमा रहेका नेपालीहरूका लागि आप्रवासन उत्तिकै चुनौतीपूर्ण पनि छ। स्वेच्छाचारी र गैरकानूनी गिरफ्तार एवं थुनामा पर्ने कहाली लाग्दो अवस्था, पारिश्रमिक नपाउने, रोजगार अनुमति एवं अन्य कागजात जफत गरिने समस्याहरू आप्रवासनमा रहेका नेपालीहरूले भोग्नु परिरहेको छ। श्रम शोषण, जोखिमपूर्ण काम र दुर्घटना, तोकिएको न्यूनतम भन्दा बढी घण्टा काम गर्नुपर्ने, शाब्दिक र शारीरिक दुर्व्यवहार, तलब कटौती, न्यून पारिश्रमिक, जुन कामका लागि भनेर लगिएको हो त्यो भन्दा फरक काम गर्नुपर्ने, जति कमाई हुन्छ भनिएको हो त्यति कमाई नहुने, जबरजस्ती स्वदेश फिर्ता गराइएकालाई उनीहरूले पाउन बाँकी रकम नदिइने, विशेष गरी महिला श्रमिकहरूले यौनजन्य ज्यादती शोषण खेप्नुपर्ने, श्रम शोषणका लागि मानव बेचबिखनसम्मका नियति नेपालीहरूले भोग्नु परिरहेको छ। आदरणीय श्रोता, आप्रवासनको भोगाईका बारेमा सुनाऊ आप्रवासनबाट फर्किएका यी व्यक्तिहरूको आवाज।
मेरो नाम चाहिँ याम प्रकाश राणा मगर हो क्या, होइन, म चाहिँ युएबाट आएको, अबुधाबी, अहिले चाहिँ हरिनास गाउँपालिका 4 स्याङ्जा। हजुर, ठिकै छ, मलाई त त्यति गाह्रो भएन, होइन, म पनि गएको भइसक्यो 12-14 वर्ष, होइन, ठिकै छ, त्यति गाह्रो छैन हाम्रो लागि है, अरू अरूको लागि पनि अब सबै समग्रमा हेर्दाखेरि अब कसैलाई राम्रो पनि छ, होइन, कसैलाई नराम्रो पनि छ, तर ठिकै नै छ भनौँ अहिलेसम्म। पारिश्रमिक त अब यहाँबाट कति भन्छ त्यो त मलाई थाहा भएन है, अब अहिलेको स्थितिमा, र त्यति राम्रो चाहिँ छैन होला भर्खरको लेबरहरूलाई, भर्खर जानुहुन्छ नि त नयाँ नयाँ मान्छेहरू, उहाँहरूलाई चाहिँ त्यति राम्रो छैन।
मेरो किशनबहादुर राणा हो, मेरो स्याङ्जा डिस्ट्रिक्ट बिरुवा गाउँपालिका, रोजगारको लागि कतारमा गएको थियो। ठिकै छ, कम्पनीको लागि बस्ने खाने सबै फेसिलिटी छ, त्यस्तो समस्या छैन, फेरि जानुपर्छ सर।
मेरो नाम आङदोर चाहिँ लामा हो, सरलाई कतार गएको थिएँ, अनि कतारबाट वैदेशिक रोजगारमा अब ठिकै छ, अब आफ्नो आफू अनुसार हुन्छ कि, कुनै पनि कम्पनी आफू राम्रो छ भने कम्पनीले राम्रै गर्छ, आफूले बेमानी गर्यो भने कम्पनीले नराम्रै गर्छ।
मानवाधिकार सम्बन्धी कैयौं अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले आप्रवासी श्रमिकहरूको नागरिक तथा राजनैतिक र आर्थिक सामाजिक एवं सांस्कृतिक अधिकारका सम्बन्धमा व्यवस्था गरेका छन्। सबै प्रकारका भेदभावहरूको अन्त्य सम्बन्धी महासन्धि, महिला विरूद्धका सबै प्रकारका भेदभावहरू उन्मूलन सम्बन्धी महासन्धि, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अभिसन्धि, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अभिसन्धि, यातना तथा अन्य क्रूर अमानवीय वा अवहेलनात्मक व्यवहार वा सजाय विरुद्धको महासन्धि, बाल अधिकार महासन्धि, आप्रवासी श्रमिक तथा तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, आप्रवासी श्रमिक सम्बन्धी महासन्धि, अन्तर्राष्ट्रिय श्रम संगठनका विभिन्न आईएलओ महासन्धिहरू, खास गरी आईएलओ कन्भेन्सन नम्बर 29 जबरजस्ती श्रम निषेध सम्बन्धी, 97 रोजगारीका लागि आप्रवासन र नम्बर 143 ज्यादतीपूर्ण अवस्थाबाट संरक्षण समान अवसर व्यवहार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले आप्रवासीहरूको अधिकार संरक्षण रहने व्यवस्था गरेका छन्। यी कानूनहरूले जीवनको अधिकार, यातना तथा अन्य क्रूर अमानवीय वा अपहेलनात्मक व्यवहार वा सजायबाट मुक्ति, बाधा वा दासताबाट मुक्ति, कानूनका दृष्टिमा व्यक्तिको हैसियत पाउने अधिकार, अभिव्यक्ति आस्था तथा धार्मिक स्वतन्त्रता, व्यक्तिगत गोपनीयताको अधिकार, स्वेच्छाचारी गिरफ्तारीबाट संरक्षण, मानसिक तथा शारीरिक स्वास्थ्यका लागि सम्भाव्य सर्वोत्कृष्ट मापदण्डको प्राप्ति, शिक्षा, स्वास्थ्य तथा आवासमा भेदभाव रहित पहुँच, घुमफिर र उपयुक्त स्थानमा बसोबास गर्न पाउने अधिकार, आवश्यकता अनुसार खाना तथा पानी, काम गर्न पाउने तथा कार्यस्थलमा प्राप्त गर्नुपर्ने अधिकार, मानव तस्करी जन्य ज्यादतीबाट संरक्षण पाउने अधिकार, संगठन गर्ने स्वतन्त्रता, वाक तथा धार्मिक स्वतन्त्रताको अधिकारलाई सुनिश्चित गरेका छन्। तर व्यवहारमा भने आप्रवासी श्रमिकहरूको माथि उल्लेखित लगायत अन्य स्वतन्त्रता र अधिकारहरूमाथि सरकारी प्रतिनिधि, सुरक्षा निकाय, रोजगारदाता, वैदेशिक रोजगार व्यवसायी तथा एजेन्ट लगायतबाट व्यापक ज्यादती भएको पाइन्छ। आदरणीय श्रोताहरू, आप्रवासन अधिकारका बारेमा हामी यस विषयका विज्ञसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
म अस्मिता सापकोटा, म एमनेस्टी इन्टरनेसनल नेपालमा अभियान संयोजक। अब आप्रवासनको अवस्था हेर्नु पर्यो भने चाहिँ नेपालीहरू वैदेशिक रोजगार विभागबाट चाहिँ संस्वीकृति लिएर जानुहुन्छ, तर अर्को ठुलो सङ्ख्या छ जो चाहिँ भारतमा हाम्रो ओपन बोर्डर छ होइन, त्यहाँबाट चाहिँ उहाँहरू ओपन बोर्डरबाट पनि जानुहुन्छ होइन। र हामीले वैदेशिक रोजगारमा भिड हेरौँ, लाइन हेरौँ भने चाहिँ आप्रवासन कतिजना चाहिँ वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ होइन। र युवाहरू चाहिँ जति श्रम बजारमा आउनुहुन्छ प्रत्येक वर्ष होइन, उहाँ मोर देन 50% चाहिँ वैदेशिक रोजगारमै जानुहुन्छ होइन। र आप्रवासनको कुरा गर्दाखेरि चाहिँ अब पहिलेदेखि नै ब्रिटिस आर्मीमा अब सरकारी संस्थागत तवरबाट गएको भनेको चाहिँ अब ब्रिटिस आर्मीमा, इन्डियन आर्मीमा जब सुगौली सन्धि भयो त्यसपछिबाट चाहिँ गएको हो होइन। तर पछिल्लो समय हामीले हेऱ्यौँ भने चाहिँ जब देशमा चाहिँ सशस्त्र द्वन्द्व सुरु भयो होइन, युवाहरू चाहिँ एकदमै बाक्लो रूपमा चाहिँ जान थाल्नुभयो र कहाँ जानुभयो। पहिलेको आप्रवासन हेऱ्यौँ भने चाहिँ भारतमा थियो होइन, अहिले पनि छ होइन, अहिले हेऱ्यौँ भने पनि रेमिटान्स सबैभन्दा धेरै भारतबाटै आउँछ, धेरैजना भारतै जानुहुन्छ, हाम्रो आँकडा पनि छैन कतिजना जानुहुन्छ भनेर होइन। तर चाहिँ कसरी ट्रेन्ड चेन्ज भयो भन्दाखेरि चाहिँ जब देशमा द्वन्द्व भयो, यहाँको अब कल कारखानाहरू सबै यहाँ अवस्था भएन शान्ति सुरक्षा हरेक हिसाबले, अनि धेरैजना युवाहरू चाहिँ अनि वैदेशिक रोजगारमा जान थाल्नुभयो। कहाँ कहाँ जानुभयो भन्दा खाडीको राष्ट्रहरू र मलेसियामा जान थाल्नुभयो होइन। र हामीले हेऱ्यौँ भने पनि के छ भने चाहिँ युवाहरू जानुहुन्छ तर यहाँ चाहिँ मोटो रकम तिरेर जानुहुन्छ होइन। जस्तो चाहिँ म चाहिँ रोजगारको लागि जाँदैछु अथवा म कुनै संस्थामा जागिर गर्न जाँदैछु भने मैले त त्यो संस्थामा त पैसा तिर्ने होइन नि त होइन। तर चाहिँ जस्ट यो अन्तर्राष्ट्रिय कानुनहरूको होइन, जस्तो ढाका प्रिन्सिपलले पनि श्रमिकहरूले चाहिँ पैसा तिर्नु पर्दैन भन्छन् होइन, तर पनि नेपाल त्यसको पार्टी पनि छ होइन, तर पनि हाम्रो नेपाली श्रमिकहरूले चाहिँ एकदमै मोटो रकम तिरेर चाहिँ जानुपर्छ होइन। एमनेस्टीकै रिपोर्ट छ 2011 आएको, फल्स प्रमिसेस झुटा बाचाहरू भन्ने रिपोर्ट छ होइन, त्यो रिपोर्टले पनि भन्छ कि एउटा नेपालीले चाहिँ 1,17,000 तिरेर चाहिँ विदेश जानु परेको छ, जबकि नेपालीको औसत आय कति छ त वर्षको भन्दा चाहिँ 3 times कम छ के। र यो पैसा चाहिँ कहाँबाट ल्याउनुहुन्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ सबै ऋणबाट होइन, र एमनेस्टीले चाहिँ यसरी चाहिँ विशेष गरेर चाहिँ विदेशमा बस्दा फेरि पनि श्रमिकहरू शोषणमा पर्नु भएको छ होइन, तर नेपालबाट नै शोषण चाहिँ स्टार्ट हुन्छ जब चाहिँ उहाँ मोटो रकम तिर्नुहुन्छ भनेर चाहिँ एमनेस्टीले चाहिँ अनुसन्धान पनि गरेको थियो र अभियानहरू पनि गर्दै आएको छ होइन, विभिन्न समयमा चाहिँ रिसर्च गर्दै अभियान गर्दै आएको छ। र श्रमिकहरू चाहिँ यहीँबाट चाहिँ एकदम भारी मनले जानुहुन्छ कि, पैसा तिरेर जानुहुन्छ, मलाई चाहिँ ऋण छ भन्नुहुन्छ, अनि उहाँ जाँदाखेरि चाहिँ यहाँ चाहिँ के हुन्छ, जुन कन्ट्र्याक्ट पेपर दिएको हुन्छ उहाँहरूको चाहिँ अब पहिलेको अवस्थामा त एयरपोर्टमा च्यात्नु प्लेनमा च्यात्नु भनेको हुन्छ होइन, उहाँ गएर चाहिँ यहाँ जेमा साइन गर्नुभयो जेमा स्वीकृति गरेको हुन्छ त्यो चाहिँ हुँदैन, त्यहाँ पुगिसकेपछि चाहिँ उहाँहरूको त्यो चाहिँ रिप्लेस हुन्छ क्या त्यो कन्ट्र्याक्ट पेपर चाहिँ होइन, त्यसले गर्दाखेरि चाहिँ यहाँको भन्दा कम पारिश्रमिक हुन्छ होइन, अनि हरेक कुरा चाहिँ कम हुन्छ, अब छुट्टीको दिन हुन्छ होला होइन, हरेक कुराहरू चाहिँ अब ओभरटाइम गर्ने हुन्छ होला होइन, र गन्तव्य मुलुकमा पनि एकदमै अवस्था चाहिँ अब हेऱ्यौँ भने चाहिँ नेपाली किनभने चाहिँ अब सिपको कुरा पनि आउँछ होइन, अब नेपाली वैदेशिक रोजगार बोर्डको चाहिँ डाटा हेऱ्यौँ भने चाहिँ धेरैजना चाहिँ अनस्किल्ड होइन अथवा सेमी स्किल्डमा जानुहुन्छ अनि जेनरल वर्करहरूमा जानुहुन्छ, यसले पनि चाहिँ उहाँहरूलाई चाहिँ शोषणमा पारेको हुन्छ, अब शिक्षाको कुरा होला सिपको कुरा होला ट्रेनिङहरूको कुरा होला होइन, यदि उहाँहरूसँग चाहिँ सिपहरू भयो भाषा चाहिँ भयो भने चाहिँ उहाँहरूले चाहिँ नेगोसिएट गर्न पनि सजिलो हुन्छ कि, अब जस्तो चाहिँ हामीले एक्जाम्पल गऱ्यौँ भने चाहिँ एकजना डोमेस्टिक वर्कर अथवा चाहिँ एउटा हाउसमेटमा जाने महिला हुनुहुन्छ र एउटा ड्राइभर पुरुष हुनुहुन्छ भने उहाँसँग त केही न केही स्किल छ नि त होइन, त्यो आफू सिप भएको मान्छेले चाहिँ त्यहाँको इम्प्लोयरसँग चाहिँ उहाँले चाहिँ नेगोसिएट सौदाबाजी गर्न सक्नुहुन्छ, म यति तलब हुन्छ नत्र म जब छोड्छु भन्न सक्नुहुन्छ होइन, र हामीले गन्तव्य मुलुकहरूको ऐन कानुनहरू हेरौँ भने पनि कडा छ होइन, जस्तो चाहिँ कामहरू चेन्ज गर्न पाइँदैन थियो कतारमा पनि अझै पनि छ, कफाला सिस्टम छ होइन, एउटा मलाई चाहिँ मेरो पासपोर्ट लगेर राखिदिन्छ होइन, त्यसपछिबाट म मेरो पासपोर्ट रोजगारदातासँगै हुन्छ अनि मलाई केही अप्ठ्यारो पऱ्यो भने म बोल्नै सक्दिनँ कि, अनि त्यस कारणले अहिले अब एमएससीले पनि लगायत धेरै संस्थाहरूले चाहिँ अभियान गरेर कतारले चाहिँ कफला प्रणालीमा चाहिँ चेन्जेसहरू ल्याइरहेको छ होइन, अब साउदी अरेबियामा पनि छ धेरैजना श्रमिकहरू साउदी अरेबियामा पनि हुनुहुन्छ होइन, त्यस्तै गरेर चाहिँ अझ आप्रवासनको नेपालको अवस्था हेऱ्यौँ भने चाहिँ धेरैजना चाहिँ घरेलु काममा जानुहुन्छ, अहिले चाहिँ महिलाहरूलाई चाहिँ घरेलु काममा जान चाहिँ बन्द गरिएको छ होइन, तर पनि घरेलु काममा जाँदाखेरि चाहिँ अब त्यो कामको नेचरले गर्दाखेरि पनि उहाँहरू चाहिँ एकदम शोषणमा पर्नुहुन्छ, किनभने चाहिँ एउटा घरमा कन्फाइन्ड हुनुहुन्छ होइन, घरमै बस्नु पर्यो, अब एकजना जस्तो म चाहिँ एउटा कम्पनीमा काम गर्छु भने बिहान 9 बजी जान्छु बेलुका 5 बजी फर्किन्छु होइन, म मेरो साथीहरूमा मलाई मेरो रोजगारदाताले यस्तो गर्यो मेरो तलब टाइममा आएन मेरो तलब काटियो भनेर सेयर, तर एकजना चाहिँ घरेलु कामदारले चाहिँ श्रमिकले चाहिँ त्यो चाहिँ सेयर गर्न पाउँदैन होइन, त्यहाँको श्रम ऐनहरूले चाहिँ घरेलु कामलाई चाहिँ छुँदैन के त्यहाँको, त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ अझ धेरै जोखिममा हुनुहुन्छ होइन, अनि त्यस कारणले गर्दा कतिजना चाहिँ मानव बेचबिखनमा पनि पर्नु भएको छ, र समस्या चाहिँ यहीँ देशबाटै स्टार्ट हुन्छ, अब एमनेस्टीकै रिपोर्ट हेर्नुभयो इन द प्राइम अफ देयर लाइफ भन्ने एउटा रिपोर्ट छ हामीले 2021 निकालेको होइन, कतारमा चाहिँ बङ्गलादेशी र नेपाली श्रमिकहरूको बारेमा निकालेको थियो, त्यो रिपोर्टले पनि रिफ्लेक्ट गरेको छ होइन, कसरी चाहिँ एकदमै अप्ठ्यारो अवस्थामा काम गर्नु परेको छ जसको कारणले गर्दा एकदमै यङ एजमा चाहिँ हार्ट अट्याक अथवा चाहिँ अरू रोगहरू लागेर चाहिँ दिनको 3-4 लास चाहिँ आइपुग्छ त्यही एयरपोर्टबाट होइन, मतलब चाहिँ त्यहाँ चाहिँ जब चाहिँ एउटा युवा उमेरमा एउटा हेल्थ टेस्टहरू गरेर गएको व्यक्ति चाहिँ होइन एउटा युवा चाहिँ उहाँ चाहिँ कार्डियाक एरेस्ट, त्यो त उमेर त होइन, कार्डियाकका सर्जनहरूलाई सोध्यौँ डक्टरहरूलाई सोध्यौँ भने पनि भन्नुहुन्छ होइन, त्यहाँको चाहिँ वर्किङ कन्डिसन के ले गर्दाखेरि चाहिँ एकदमै कतार जस्तो गर्मी साउदी जस्तो गर्मी ठाउँमा चाहिँ बाहिर काम गर्नुपर्ने अवस्था हुन्छ जसको कारणले गर्दा चाहिँ अझ उहाँ जोखिममा पर्नुहुन्छ र चाहिँ बाकसमा फिर्ता हुनुपर्ने अवस्था हुन्छ होइन, अब एमनेस्टीले गरेको रिपोर्टमा चाहिँ जो जो आउनुभयो जसको लास आइपुग्यो होइन उहाँहरूले क्षतिपूर्ति पनि पाउनु भएको छैन क्या, किन भन्दाखेरि चाहिँ त्यहाँको अब हाम्रो सरकारको कमजोरीले गर्दा भनौँ होइन, किनभने चाहिँ उहाँहरूको डेथ सर्टिफिकेटमा चाहिँ नेचुरल कजेस भनेर आउँछ, हेर्नुभयो भने पनि नेचुरल कजेस धेर हुन्छ होइन, र नेचुरल कजेस भनिसकेपछि चाहिँ उहाँहरूले क्षतिपूर्ति नै पाउनु हुँदैन कम्पनीबाट होइन, र फर्किएर आइसकेको पछि पनि यहाँ विभिन्न कारणले देशको राजनीतिक सामाजिक अवस्थाले गर्दाखेरि पनि डिसेन्ट वर्क नभएको मर्यादित काम नभएको कारणले गर्दाखेरि कामको ज्याला काम हरेक कुराले गर्दा फेरि नेपाल बस्छु केही गर्छु भनेर आउनुहुन्छ 5-6 काम गर्नुहुन्छ अनि फेरि फर्केर जानुपर्ने बाध्यता छ, माइग्रेसन चाहिँ कस्तो भएको छ भने आप्रवासन चाहिँ मलाई चाहिँ धेरैवटा अप्सन छ म यो खेती गर्छु, म यो काम गर्छु भन्ने धेरैवटा अप्सन छ भनेर जानु भएको छैन, मसँग केही पनि विकल्प छैन भनेर चाहिँ उहाँहरू चाहिँ आउट अफ हुन्छ नि, चोइसै छैन मसँग भनेर चाहिँ फोर्स्ड माइग्रेसन भएको छ नेपालबाट चाहिँ, होइन उहाँहरू चाहिँ बाध्यताको बाध्यताले गर्दा विदेश जानु परेको छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूको अवस्था चाहिँ झनै भल्नरेबल भएको छ शोषणको, ट्राफिकिङको, होइन एक्सप्लोइटेसनको अथवा चाहिँ विभिन्न किसिमको दुर्व्यवहारहरूको चाहिँ भएछ। नेपालमै समस्या छ, विदेशमा गएर पनि समस्या भोग्नु परेको छ, फर्केर आएपछि पनि यहाँ चाहिँ विभिन्न कारणले गर्दा फर्किनुपर्छ। तर यो भन्दै गर्दाखेरि चाहिँ आप्रवासनले चाहिँ सक नराम्रो कुराहरू मात्र छ भन्ने छैन, होइन जस्तो चाहिँ हामीलाई यति धेरै रेमिटान्स चाहिँ आएको छ, होइन श्रमिकहरूले पठाउनु भएको छ, रेमिटान्सले देशको अर्थतन्त्रमा मात्र होइन कि हाम्रो घरमा हेऱ्यौँ भने पनि आफ्नो छोराछोरीलाई चाहिँ स्कुल पठाउन सक्नु भएको छ, आफ्नो परिवारमा चाहिँ कोही चाहिँ बिरामी हुनुभयो भने चाहिँ हस्पिटल लान सक्नु भएको छ, होइन र हाउस होल्ड बजेट पनि इन्क्रिज भएको छ क्या रेमिटेन्सको कारणले गर्दा। तर जुन किसिमले चाहिँ रेमिटान्सलाई चाहिँ नेपाल सरकारले राज्यले चाहिँ जुन किसिमले प्रायोरिटाइज गर्छ, तर त्यही रेमिटान्स पठाउने चाहिँ आप्रवासी श्रमिकहरूमाथि चाहिँ जति राज्यले गर्नुपर्ने हो त्यो गर्न चाहिँ चुकेको छ। राज्यले चाहिँ वैदेशिक रोजगारमा जाँदाखेरि चाहिँ फ्री भिजा फ्री टिकट भन्ने पोलिसी ल्याएको थियो 2015 होइन टेकबहादुर गुरुङ मन्त्री हुँदाखेरि, त्यो पोलिसीलाई मात्रै प्रपरली इम्प्लिमेन्ट गर्यो भने पनि धेरै समस्याहरू चाहिँ समाधान हुन्छ। उहाँहरूलाई मन परेन भने फर्केर आउनुपर्छ, मैले त 1 लाख ऋण लिएको छु, 1.5 लाख लिएको छु, 80,000 लिएको ब्याज तिर्छु भन्ने उहाँहरूलाई त कहिले पनि तनाव भएन नि त, फर्केर आउनुहुन्छ उहाँहरू, होइन त्यस कारणले गर्दाखेरि चाहिँ आप्रवासन चाहिँ मर्यादित सुरक्षित बनाउनको लागि चाहिँ राज्यको चाहिँ एकदमै ठुलो भूमिका छ। फर्स्टमा त राइट टु इम्प्लोइमेन्ट, होइन आफूले खोजेको रोजगारी, आफूले चाहेको रोजगार गर्न पाउन चाहिँ उहाँहरूको छ, अनि अर्को चाहिँ राइट टु मोबिलिटी, होइन हिँडडुल गर्न पाउने अधिकार छ। तर यस्तो हेऱ्यौँ भने चाहिँ यो चाहिँ वैदेशिक रोजगारको कुरामा चाहिँ अलिक महिलाहरूलाई चाहिँ विभेदित देखिन्छ, होइन नेपालको संविधान त्यस गरी चाहिँ वैदेशिक रोजगार ऐनले पनि चाहिँ महिला पुरुष दुवैजनालाई चाहिँ विभेद गरिँदैन वैदेशिक रोजगारमा जाँदा होस् अथवा चाहिँ नेपाली नागरिकलाई भनिएको छ, तर महिलाहरूलाई चाहिँ विभिन्न बहानामा अथवा चाहिँ सरकारले चाहिँ गुड फेथमा राज्यले चाहिँ विभिन्न ल्याएको भए पनि त्यो कानुनहरूले गर्दा चाहिँ बाध्य महिलाहरूलाई चाहिँ विदेश जान पाइरहनु भएको छैन, जसको कारणले गर्दा उहाँहरू चाहिँ भारतको बाटोबाट जानु भएको छ, उहाँहरू दलालहरूको फन्दमा पर्नु भएको छ, होइन जसले गर्दा उहाँहरू झनै जोखिममा पर्नु भएको छ। एउटा त राइट टु मोबिलिटी भयो, राइट टु इम्प्लोइमेन्ट अफ वान्स चोइस भयो, होइन राइट टु लिभ द कन्ट्री पनि त हनन भएको छ नि त महिलाको त जान नपाउँदा फेरि, होइन सबैजना भारतको बाटोबाट जस्तो चाहिँ यहाँ ढोका छ, ढोकाबाट म जान नपाएपछि त म त झ्यालबाट हाम फालेर त जान्छु नि त जसरी पनि जान्छु, त्यस्तो अवस्था छ। राज्यले चाहिँ अब कानी शेर्पाको मृत्युदेखि नै होइन देखि नै कहिले खोल्ने, कहिले लेबनन बन्द गर्ने, कहिले कुन देश बन्द गर्ने, कहिले खाडीमा चाहिँ घर महिला जान नपाउने, कोही बेला चाहिँ 40 वर्षभन्दा कमको महिला जान, विभिन्न समयमा विभिन्न खालको चाहिँ कानुनहरू ब्ल्याङ्केट पोलिसिजहरू चाहिँ ल्याइरहेको छ, होइन तर त्यो ट्राफिकिङ कन्ट्रोल गर्न ल्याएको भनेपछि त्यो चाहिँ काउन्टर प्रोडक्टिभ भइरहेको छ महिला नेपाली महिलाहरूलाई चाहिँ, होइन यसले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ झन् जोखिम बढेको छ र उहाँहरूको चाहिँ राइट टु डिग्निटी, राइट टु इम्प्लोइमेन्ट, होइन भन्ने कुरा चाहिँ हनन भइरहेको छ।
आदरणीय श्रोता, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ एमनेस्टी इन्टरनेसनल नेपालको सहयोगमा तयार पारिएको कार्यक्रम मानव अधिकार संवाद। यहाँहरूलाई पुनः कार्यक्रममा हार्दिक स्वागत छ। आप्रवासनको भोगाई, आप्रवासन सम्बन्धी कानुन र अधिकारको विषयपछि आदरणीय श्रोता अब लागौ आप्रवासनको अधिकार संरक्षणमा राज्यले निर्वाह गरेको भूमिकातर्फ। आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणको लागि श्रमिकहरू पठाउने वा भित्र्याउने दुवै देशका सरकारले विशेष व्यवस्था गर्नुपर्दछ, जसका लागि दुवै देशका सरकारले श्रमिकहरूको सेवा शर्त सुविधा लगायत उनीहरूको आधारभूत अधिकार संरक्षणको विषयलाई श्रम सम्झौतामा नै स्पष्ट उल्लेख गरी त्यसलाई सार्वजनिक गर्नुपर्दछ। आप्रवासन अधिकार प्राप्त नहुँदा आप्रवासनमा नेपालीहरूले भोग्नु परेका मुख्य घटनाक्रमहरूलाई यहाँनिर हामीले यसरी केलाएका छौं। प्रतिदिन करिब 2000 नेपाली युवाहरू उपयुक्त कामको खोजीमा खाडी राष्ट्र मलेसिया लगायत अन्य देशमा पलायन हुने गरेको अनुमान छ। अधिकांश आप्रवासी कामदारहरू कम सिप भएका छन्। 74% अकुशल, 12% अर्धकुशल, 14% दक्ष, 1% मात्रै उच्च दक्ष कामदारका रूपमा रहेको देखिन्छ। खास गरी वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मृत्यु तथ्याङ्क डर लाग्दो छ। नेपाल लेबर माइग्रेसन रिपोर्ट 2020 अनुसार सन् 2008 2019 विदेशमा कम्तीमा 7,467 आप्रवासी कामदारको मृत्यु भएको देखिन्छ। आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा महत्वपूर्ण मुद्दाहरू हुन्। सन् 2021-22 39 महिलासहित 1,395 नेपाली आप्रवासी कामदारको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसतमा 2-3 नेपाली आप्रवासी कामदारको शव आउने गरेको छ। सबैभन्दा बढी कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा कामको प्रतिकूल परिस्थितिका कारण मृत्यु हुने गरेको पाइन्छ। नेपालबाट श्रम पलायनमा अझै पनि महिला आप्रवासी कामदारहरूको तुलनामा पुरूषहरूको वर्चस्व रहेको छ। सन् 2021-22 मध्येश प्रदेश 1 पुरूषहरूको आप्रवासी कामदारहरूको सबैभन्दा ठूलो हिस्सा रहेको छ भने यसको विपरीत वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकहरू सबैभन्दा बढी हिस्सा बागमतीको रहेको छ। कतारले फिफा विश्वकप 2022 आयोजना गर्न पाएपछि मृत्यु लगायत आप्रवासी कामदारमाथि हुने मानवाधिकार उल्लङ्घन र दुर्व्यवहारले विश्वको ध्यान आकर्षण गरायो। सन् 2021 गार्जियनले गरेको अनुसन्धानमा 6,500 ज्यान गुमाएका आप्रवासी कामदारहरू दक्षिण एसियाली मुलुकबाट आएको देखाएको छ। सन् 2010 सन् 2020 कतारमा ज्यान गुमाएका मध्ये 1,641 नेपाली थिए। एमनेस्टी इन्टरनेसनलको प्रतिवेदन इन प्राइम अफ दियर लाइफ्स ले पत्ता लगायो कि कतारी अधिकारीहरूले असुरक्षित कामको अवस्था र अकाल मृत्युबीचको सम्बन्धको प्रमाणको बावजुद विगत 1 हजारौं आप्रवासी कामदारहरूको मृत्युको अनुसन्धान गर्न असफल भएका छन्। यी मृत्युहरूमध्ये अधिकांश हृदयघात र अन्य प्राकृतिक कारणहरू, त्यसपछि ट्राफिक दुर्घटना र आत्महत्याका कारणहरू रहेको बताइन्छ। मृत्युको उल्लेख्य संख्यालाई अपरिचित वा अज्ञात कारण अन्तर्गत वर्गीकरण गरिएको छ। तर धेरै फोरेन्सिक विशेषज्ञ र चिकित्सा विशेषज्ञहरूले प्राकृतिक कारणले हृदयघात र प्राकृतिक कारणले तीव्र श्वास प्रश्वासको विफलतालाई मृत्युको अन्तर्निहित कारणको व्याख्या नगरी सामान्य मृत्युमा समावेश गर्न नहुने तर्क गर्छन्। एक राम्रो संसाधनयुक्त स्वास्थ्य प्रणालीसँग सुसज्जित कतारले 1% बाहेक सबैमा मृत्युको सही कारण पहिचान गर्न सम्भव छ। तर एमनेस्टी इन्टरनेसनलले गरेको तथ्याङ्क समीक्षा अनुसार कतारमा अस्पष्ट आप्रवासी कामदारको मृत्युको दर 70% नजिक हुन सक्ने पत्ता लागेको छ। यी प्रमाणीकरणहरूले मृतक परिवारहरूलाई क्षतिपूर्तिको सम्भावनालाई पनि अस्वीकार गरेको र जसमध्ये धेरैले आफ्नो रोजीरोटी धान्ने व्यक्ति गुमाएपछि आर्थिक कठिनाइहरूको सामना गरिरहेको पुष्टि गर्छन्। मृत्युका घटनाहरू रोक्न सकिन्छ। एमनेस्टी इन्टरनेसनलले गन्तव्य देश विशेष गरी कतारसँग आप्रवासी कामदारको मृत्युको उचित अनुसन्धान गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन समन्वय गरिरहेको छ। सर्वोच्च अदालतले नेपाल सरकारलाई आप्रवासी कामदारको मृत्यु न्यूनीकरण गर्ने र प्राकृतिक वा आकस्मिक मृत्यु भएमा पोस्टमार्टम अनिवार्य गराउने आदेश दिएको थियो। यद्यपि सर्वोच्चको आदेश अनुसारका सुधारहरू भएका छैनन् र जिम्मेवार अधिकारी त्यस्ता मृत्युहरूलाई न्यूनीकरण गर्न कार्य गरेको देखिन्न। अहिले आप्रवासनको अवस्था के छ र सुरक्षित आप्रवासनका लागि सरकारले के गरिरहेको छ, यस विषयमा हामीले वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीसँग कुराकानी गरेका छौँ।
नेपाली श्रमिकहरू वैदेशिक रोजगारमा जाने क्रम पछिल्लो अवस्था पनि क्रमशः बढ्दो नै देखिन्छ। विशेष गरी खाडी मुलुक र गत वर्षको हिसाबमा हेर्दा त मलेसिया नै प्रमुख गन्तव्य मुलुकको रूपमा देखिएको छ। देशका सबै जसै जिल्लाहरूबाट प्रतिनिधित्व हुने गरी नेपाली श्रमिकहरू विदेश गइराखेको स्थिति छ। गत वर्ष चाहिँ श्रम स्वीकृति लिएर जाने सङ्ख्या हेर्दा 7,71,000 श्रम स्वीकृति लिएको तथ्याङ्क हामीले सार्वजनिक गऱ्यौँ। यो चाहिँ श्रम स्वीकृति लिएरै जाने हो। अब यसको अलावा कहिले कहिले हामी सुन्छौँ विभिन्न अन्य प्रकारका भिसाहरूमा पनि नेपालीहरू गएर श्रममा जोडिने जस्तो पनि देखिएको छ। यद्यपि हाम्रो आधिकारिक तथ्याङ्क भनेको झन्डै 7.5 लाखको रेसियोमा अघि भने त्यो नै छ। र त्यो चाहिँ अहिलेसम्मको हाम्रो अभिलेख राखेको तथ्याङ्कमा सबैभन्दा ठुलो सङ्ख्या पनि हो त्यो. यो आर्थिक वर्षको तथ्याङ्क हेर्दा पनि 3,66,000 जतिले श्रम स्वीकृति लिइसकेको स्थिति छ पुसको केही दिन अगाडिको तथ्याङ्क हो. त्यसले गर्दा यो सङ्ख्या बढ्दो नै छ.
आदरणीय श्रोता, मानवाधिकार संवादको 6 अङ्कमा आज हामीले आप्रवासीको भगाई, आप्रवासनका चुनौती र समस्या, आप्रवासन सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय कानूनहरूले सुरक्षित गरेका अधिकार तथा यी अधिकार संरक्षणका लागि राज्यले खेल्दै आएको भूमिकाका विषयलाई समावेश गर्यौं. आजको कार्यक्रम कस्तो लाग्यो? सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला. आजलाई मानवाधिकार संवादको यो अङ्क यति नै. अर्को अङ्कमा हाम्रो पुनः भेट हुने नै छ. नमस्कार.